नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.100 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले कालीकोट स्थित तिलागुफा नगरपालिकाको विकास, सुशासन र समृद्धिको पक्षबारे चर्चा गर्दैछौ। कर्णाली प्रदेश अन्तर्गत कालीकोट जिल्लाको पश्चिमी भागमा अवस्थित तिलागुफा नगरपालिका उच्च पहाडी विशेषता बोकेको नगरपालिका हो। कुल 262.56 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिकामा 11 ओडा रहेका छन्। यो तिलागुफा नगरपालिका समुद्री सतहको 1530 मिटरदेखि 4560 मिटरसम्मको उचाइमा अवस्थित छ। यो नगरपालिकाको आन्तरिक आय स्रोत त्यति बलियो छैन, तैपनि नागरिकसँग जोडिएका विकास योजनालाई अगाडि बढाउन तथा नागरिकको जीवनस्तर माथि उकास्न पालिका सरकारले आन्तरिक आय स्रोत बढाउन आफ्नो प्रयास तीव्र रूपमा अगाडि बढाएको छ। उच्च पहाडी जिल्लामा अवस्थित तिलागुफा नगरपालिकाले सुशासन र विकासका लागि सम्पन्न गरेका कार्य र हालै नेपाल सरकारले सुशासनको पक्षमा ल्याएका 100 कार्यसूचीलाई पालिकाले कसरी कार्यान्वयन गर्दैछ, यो बारे कुरा गर्न अहिले हामीसँग कालीकोट स्थित तिलागुफा नगरपालिकाका प्रमुख शंकर प्रसाद उपाध्याय कुराकानीमा हुनुहुन्छ। हाम्रो कार्यक्रममा यहाँलाई स्वागत गर्दछु।
धन्यवाद।
यहाँ चाहिँ कर्णाली प्रदेश अन्तर्गतको कालीकोट जिल्लाको पनि पश्चिमी भागमा अवस्थित, विशेष गरी यो अलिकति उच्च ठाउँमा रहेको नगरपालिका पनि हो, तिलागुफा नगरपालिका। यसको नेतृत्व गरेको पनि धेरै भइसक्यो होइन, अब करिब करिब यहाँको कार्यकाल पनि अब सकिन लागेको छ होइन। सुशासनको क्षेत्रमा यहाँले के कसरी काम गर्नुभयो होला र सुशासनको क्षेत्रमा गर्नुपर्ने कामहरू के अझ बाँकी छन्, यहीँबाट सुरु गरौँ त।
धन्यवाद। हामी निर्वाचित भएर आएको आज ठ्याक्कै समयले पनि 4 पुरा भएछ।
हजुर,
4 समयमा हामीले सुशासन सम्बन्धी काम धेरै गर्न खोज्यौँ र धेरै बाँकी पनि धेरै सम्पन्न गरेका छौँ र धेरै गर्ने जमर्कोमा नै छौँ हामी। विशेष त भन्नुपर्दा सुशासनको पक्षमा मैले तिलागुफा नगरपालिकाको नेतृत्व सम्हाल्दै आउँदा जुन जनताले मेन्डेट दिएका थिए र जनताको बिचमा हामी चुनावी मैदानमा जाँदा पनि सुशासनलाई नै प्रमुख आधार बनाएर जनताको घर दैलोमा पुगेका थियौँ।
हजुर,
त्यसको सुरुवाती चरणमा हामीले जुन प्रकारले स्थानीय तह चल्नु पर्ने थियो त्यो हिसाबले मैले पद सम्हाल्दै गर्दा त्यो अवस्था थिएन र आजका मितिसम्म आइपुग्दा हामीले चाहिँ तपाईँको सुशासनका प्रमुख सूचकहरूलाई मध्यनजर र मध्यबिन्दुमा राख्दै हामीले चाहिँ तपाईँको काम गर्ने जमर्को गरेका छौँ। जसमध्येमा एउटा मात्रै उदाहरण भन्छु मैले, हामीसँगको सामुदायिक विद्यालय संघीय सरकारबाट प्राप्त हुने सशस्त्र अनुदान बापतको दिवा खाजा कार्यक्रम जुन प्राप्त हुन्छ त्यसलाई हामीले ब्याङ्किङ प्रणाली मार्फत हरेक सामुदायिक विद्यालयमा बिहान विद्यार्थी भाइ बहिनीहरू आएर यी हाजिरी गर्ने र उहाँहरूको चाहिँ तपाईँको दिवा खाजा पनि हाम्रो यी मोनिटरिङ मार्फत यी अनुगमन मार्फत हामीले भुक्तानी गर्ने गरेका छौँ। एउटा असल अभ्यासको रूपमा पनि तिलागुफा नगरपालिकाले यसलाई लगेको छ। र अर्को चाहिँ तपाईँको जुन विकास निर्माणका कुराहरूमा पनि हामीले सुशासन सहितको जुन एउटा प्रवृत्ति थियो सुशासनलाई लट्याएर मनोमानी ढङ्गले चाहिँ तपाईँको पूर्वाधारमा विकास गर्ने कुरा थियो त्यो पनि छ। तपाईँको हामीले कम्तीमा तपाईँको आज हेर्दा तिलागुफा नगरपालिकाको तपाईँले अहिले पनि हेर्न सक्नुहुन्छ, तिलागुफा नगरपालिकाको वेबसाइटमा गएर हामीले गर्न खोजेका सुशासन सम्बन्धी अवलम्बन गर्न खोजेका कुराहरू तपाईँहरूले पाउनुहुन्छ। र अर्को छ तपाईँको हामीले सुशासन नै प्रमुख आधार बनाएर अहिलेको स्थानीय तहलाई सञ्चालन गर्ने प्रविधि हामीले ल्याएका छौँ। यसमा फेरि अप्ठ्यारो कस्तो परिस्थिति हुँदो रहेछ भने हामी जस्तो दुर्गम जिल्ला हिमाली जिल्लाका स्थानीय तहहरूमा मान्छेको सोच सुशासनमा ल्याउन नै छ तपाईँको बडा गाह्रो हुने। यो स्थानीय तहहरूलाई हेर्ने दृष्टिकोणमा मान्छेले होइन नि यसरी चल्नुपर्छ भन्ने कुरालाई त्यसलाई सुधार गर्दै लिएको अवस्था छ र मलाई लाग्छ हामी एउटा पात्र भएर आइसकेपछि समाजमा सुशासनको तपाईँको कम्तीमा आवाज दिनुपर्छ भन्ने हिसाबले हामी लागेका छौँ र यसको भित्र नै खुतलिएर कुरा गर्ने हो भने अलि बढी नै समय लाग्ला।
यसो गरौँ न, जस्तो सुशासनको क्षेत्रमा भन्दा बित्तिकै हामीले चाहिँ नगरपालिकाबाट चाहिँ सेवा प्रवाह गर्ने क्रममा कतिको प्रविधि मैत्री भएर काम गर्न सकिएको छ, अपाङ्गता भएका ज्येष्ठ नागरिकहरूलाई अर्थात् चाहिँ जो चाहिँ सरकारी कामकाजप्रति त्यति अभ्यस्त छैनन् तर कुरो बुझेका छैनन् उनीहरूलाई बुझाएर पनि काम दिनुपर्नेछ, काम लिनुपर्नेछ, त्यस्तो अवस्थामा कसरी काम गर्नुभयो भन्न खोजेको।
हामीले काम गर्दै जाँदा सुशासनको नगरपालिकाका हरेक शाखाबाट सामाजिक सेवा प्रवाह गर्दै जाँदा हामीले तपाईँको एउटै टेबुलबाट हामीले तपाईँको कार्य सम्पादन गर्ने प्रयत्न गरिरहेका छौँ।
कतिको प्रभावकारी भनेको छ
त्यसको प्रभाव चाहिँ तपाईँको के देखियो भन्नुहुन्छ भने यो एउटा शाखामा गएर एउटा खालले काम गर्ने जुन प्रवृत्ति थियो त्यसलाई चाहिँ तपाईँ एउटै टेबुलबाट काम सुरुवात गर्दाखेरि चाहिँ तपाईँको सेवाग्राही पनि तपाईँको अकमकाउने टाइपको हुने तर त्यसलाई हामीले तपाईँको परिमार्जन गर्दै अहिले हामी तपाईँको वातावरण बाल मैत्री, महिला मैत्री, अपाङ्ग मैत्री हिसाबले तपाईँको त्यसका लागि चाहिँ अपाङ्ग मैत्रीलाई हामीले चाहिँ तपाईँको हाम्रो पूर्वाधारले अलिकति साथ दिएको छैन सेवा प्रवाहमा, तर हामीले चाहिँ तपाईँको अपाङ्ग मैत्री सेवाका लागि पनि चाहिँ तपाईँको सङ्घ संस्था र विकास सहायता सङ्घ संस्थाहरू र तपाईँको प्रदेश सरकारसँग समन्वय गरेर हामीले त्यसको पनि तपाईँको एउटा झल्को दिने खालको तपाईँ हामीले सुरुवात गरेका छौँ र उहाँहरू तपाईँको हिजोको 2079 साल वैशाख 28 गते अगावैको सेवा प्रवाह र हामी आएर तपाईँको सुरुवात गरेको सेवा प्रवाहमा अहिले हाम्रो नागरिक सन्तुष्टि हुनुहुन्छ। यसलाई सस्टेनेबल गर्न दीर्घकालीन रूपमा तपाईँको यसलाई विकसित गर्न र संस्थागत गर्न हामी लागेका छौँ र हाम्रो नागरिक पनि अहिले तपाईँको त्यो प्रति कम्तीमा हिजो एउटा काम दिन पाँचवटा शाखाको टेबुलमा पुग्नु पर्थ्यो भने अहिले त एउटै टेबुलबाट पाँचवटा शाखाको सेवा प्रभाव पर्थ्यो सन्तुष्टि चाहिँ हुनुहुन्छ र उहाँहरू तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ भने चाहिँ यो पाँचवटा कर्मचारीले एउटै टेबुलबाट सेवा प्रभाव गर्दाखेरि उहाँहरू अलिकति तपाईँको अग्मकाउने टाइपको यो प्रवृत्तिलाई तपाईँको हामी चिरफार गर्दैछौँ र लाग्छ मलाई तपाईँको हामी यो तिलाङ्ग नगरपालिकाबाट बहिर्गमन हुँदै जाँदा हाम्रो नागरिकले यो असल अभ्यास सहितको सेवा लिनमा उहाँहरू हिचकिचावट हुनुहुने छैन र उहाँहरूलाई हामीले तपाईँ त्यो हिसाबले परिपक्व बनाउँदैछौँ।
हजुर, अनि जस्तो विकासका कुराहरू गर्दाखेरि पूर्वाधार क्षेत्रमा पनि सुशासन कायम भएको देख्नु भएको छ, पाउनु भएको छ, त्यसमा जनगुनासो कतिको आउने गरेको छ र आएका जनगुनासालाई कसरी सम्बोधन गर्नुभएको छ?
हामीले यो विकास निर्माणको कुरामा विकास पूर्वाधार गर्दै जाँदा जनगुनासो त अनिवार्य आउने नै भयो तर यसलाई चाहिँ तपाईँको हामीले के गरेका छौँ भन्नुहुन्छ भने यसको लागि हामीले तिलाङ्गा नगरपालिकाको एउटा जनगुनासो संयन्त्र तयार गरेका छौँ र तपाईँको विकास निर्माणमा कतिपय कुराहरू टेन्डर मार्फत हुन्छ, ठेकेदारका कुराहरू पनि सुन्नुपर्ने हुन्छ र अर्को कुरा चाहिँ तपाईँको उपभोक्ता समितिका कुराहरू पनि सुन्नपर्ने हुन्छ। त्यो जनगुनासो सचिवालयले प्राप्त गरेका जनगुनासाका आधारमा हामीले फिल्डमै गएर त्यस अनुगमन पश्चात नियमन गर्ने चाहिँ प्रक्रियाको थालनी गरेका छौँ।
हजुर, अनि यहाँको नगरपालिका चाहिँ त अलिकति उच्च भागमा अवस्थित रहेको छ, समुद्री सतहबाट पनि निकै अग्लो स्थानमा रहेको छ होइन?
हजुर,
त्यसमा काम गर्न कतिको सजिलो रहेछ? जस्तो मौसमी कारण, हावापानीको कारण, अलिकति हावापानी मैत्री भएर पनि काम गर्नुपर्ने हुन्छ, उच्च स्थानमा रहेको हुनाले कसरी काम गर्नुभएको छ, विकास गर्न कतिको सजिलो अप्ठ्यारो के छ?
मेरो नगरपालिका समुद्री सतहदेखि तपाईँको 930 मिटरदेखि सुरु भएर 4565 मिटरको भागमा अवस्थित छ। यो भौगोलिक हिसाबले एकदमै कठिनाई छ।
हजुर,
र अर्को कुरा त तपाईँको हाम्रो वर्षमा जम्मा तपाईँको पूर्वाधारका हिसाबले विकास गर्नका लागि जम्मा हामीसँग 4 महिना मात्रै हामी काम गर्न सक्ने अवस्थामा छौँ भौगोलिक हिसाबले र वातावरणीय हिसाबले। तर यो 4 महिनालाई पनि हामीले तपाईँको सही सदुपयोग गर्दै यो समयमा अब अप्ठ्यारो परिस्थिति त छ नै तर त्यो अप्ठ्यारो परिस्थितिलाई सहज बनाउनका लागि त हाम्रो नेतृत्व आएको हो नि त।
हजुर हजुर,
यो नेतृत्वले तपाईँको सहज रूपमा तपाईँको वर्षभरिमा 365 दिनमा गर्नुपर्ने कामलाई 120 दिनमा हामीले तपाईँको यसको कम्तीमा परिणाम निकाल्ने प्रयास गरेका छौँ र निस्केको पनि छ र आगामी दिनमा यसलाई निरन्तरता दिनका लागि पनि तपाईँको हामी प्रयत्न छौँ।
हजुर, हालै मात्र नेपाल सरकारले सुशासनको क्षेत्रमा काम गर्ने भनेर 100 कार्यसूचीका अवधारणाहरू अगाडि सारेको छ र कतिपय कामहरू गरिरहेको छ भने कतिपय कामहरू गर्दै पनि छ होइन? यसमा स्थानीय तहमा कतिको प्रभाव परेको देखिन्छ? अब हामी सुशासनको बाटोमा लाग्नु पर्दछ, छिटो भन्दा छिटो नागरिकलाई होइन सेवा दिने क्रममा होस् वा विकास पद्धतिमा हामी जोडिने कुरा किन नहोस् होइन, हामी सुशासनको माध्यमबाट नै हामीले समृद्धि हासिल गर्ने कुराहरू पनि अगाडि बढाइएको छ। यो छिटो गतिका साथ अगाडि बढ्ने कुरालाई चाहिँ संघीय सरकारले जुन चाहिँ 100 कार्यसूची सुशासनका अवधारणाभित्र रहेर काम गर्दैछ नि, यसको प्रभाव चाहिँ स्थानीय तहमा कसरी परेको छ?
यसको यसको प्रभाव छ तपाईँको अब कार्यान्वयनको पारमा बल्ल सङ्घीय सरकारले छ तपाईँको 100 सूचक र आधारहरू छ तपाईँको पठाएको छ, तर अब यसलाई हामी कार्यान्वयन गर्दै जाँदा यसको रिजल्ट चाहिँ अहिले भन्न सकिने अवस्था छैन। अब यसलाई चाहिँ तपाईँको हामीले त्यसलाई आधार स्तम्भ बनाएर एउटा तपाईँको क्युआरका माध्यमबाट हामीले सुशासन सहित प्रशासनिक सेवाहरू, विकास निर्माणका कुराहरू, जनगुनासो, त्यसमा मतलब 100 आधारमा तपाईँको के पनि भन्ने गरिरहेको छ भने यी 100 आधारलाई लिँदै जाँदा जनताका आवश्यकताहरू पनि हो वा होइन, यी सबै कुराहरूलाई निर्केवल गरेर हामी यसलाई चाहिँ तपाईँको लागू गर्ने प्रयत्नमै छौँ। केही कुराहरू त अहिले चाहिँ तपाईँको यो अगाडि पनि गरिएकै थियो, तर तपाईँको जुन सङ्घीय सरकारले तपाईँको 100 यो सुशासनका आधारहरू छ तपाईँकोमा रहेर तपाईँको जुन सेवा प्रवाह गर्ने भन्छ, यसका लागि तपाईँको के हो भने खालि सेवा कागजमा मात्रै दिएर भएन सङ्घीय सरकारले पनि, त्यो हिसाबले तपाईँको यो हिमाली जिल्लाका तपाईँको दुर्गम जिल्लाका जुन स्थानीय तहहरू छन्, जुन तपाईँको काठमाडौँको सिंहदरबार र काठमाडौँ महानगरपालिकाका आधार स्तम्भहरू बनाएर तपाईँको 753 यो आधारहरूलाई चाहिँ तपाईँहरूले अक्षरश लागू गर्नुपर्छ भन्ने हो भने यसको रिजल्ट कहीँ कतै छ तपाईँको अल्लिन सक्छ है। यो मेरो आफ्नो व्यक्तिगत कुरा हो।
होइन यसमा फेरि जस्तो यसमा चाहिँ तपाईँ एउटा नगरपालिकाको जनप्रतिनिधि पनि भएको हुनाले हामी कहाँ यी कुराहरू बाधा पर्न सक्छन्, यी कुरा बाधा पुगाउनको लागि चाहिँ अझ हामी यो पद्धतिबाट गयौँ भने छिटो सेवा दिन सक्दछौँ भन्ने सोच पनि त रहन सक्दछ नि, त्यताबाट पनि त हामीले सोच्नु पर्ने होला।
पहिलो कुरा त जुन 100 सुशासनका आधार सहित चतुर्थ सेवा प्रवाह गर भनेर सङ्घीय सरकारले एउटा जुन क्युआर पठाएको छ भनौँ न, यसलाई लागू गर्नका लागि छ तपाईँको मिसो त्यो खालको पूर्वाधार छ कि छैन, पहिलो कुरा त पूर्वाधारमा जोड दिनु पर्यो नि त। पूर्वाधार नभएका स्थानीय तहहरूको निर्कौल निकालेर कतिपय छ तपाईँको अहिले पनि 50% स्थानीय तह तपाईँको आफ्नो प्रशासनिक सेवा केन्द्र मार्फत तपाईँको सेवा प्रवाह गर्न सकेको अवस्था छैन र भौतिक पूर्वाधार छैन, खालि तपाईँको कागजी रूपमा टेबुलमा तपाईँको पठाइदिएर त्यो 100 आधारलाई चाहिँ फलानु पालिकाले गर्न सक्यो वा गर्न सकेन भन्नका लागि त पहिला पूर्वाधार बनाइदिनु पर्यो नि त। पूर्वाधारका लागि त यो फेरि जोडिन्छ बजेटसँग कुराहरू, अब समयमा बजेटलाई निकासा दिने, समयमा चतुर्को बजेट दिने, अन्तिम अवस्थामा आएर बजेट कटौती नगर्ने यावत कुराहरूलाई चतुर्को मध्यनजर गरेर ती 100 आधारभित्र टिक्यो भने सङ्घीय सरकार र स्थानीय तहको यो सूचीकृत गरेर जुन स्थानीय तहको के आवश्यकता हो त यसका आधारमा पनि बजेटमा हामीले चतुर्को ख्याल गर्नुपर्छ, यसलाई बजेट विनियोजनको एउटा आधार बनाउनु पर्छ, अनि बल्ल 100 आधारहरू हामीले पठाएका आधारहरूले तल चतुर्को हाम्रा सेवाग्राहीलाई स्थानीय सरकारहरूले सेवा प्रवाहमा चतुर्को कमी हुन दिएका छैनन् भन्ने पनि सङ्घीय सरकारको ध्यान आकर्षण होस् भन्ने मैले यो कुरा राख्दछु।
हजुर, अनि यसैमा फेरि जस्तो हामीले पूर्वाधार क्षेत्रमा काम गर्दाखेरि खानेपानी होस्, शिक्षाको कुरा होस्, वा चाहिँ सडक विस्तारको कुरा होस्, सडक निर्माणको कुरा होस्, हामीले चाहिँ यसमा काम गर्दाखेरि ठेक्का लगाइन्छ होइन, सम्झौता अनुसार काम सुरु हुन्छ, तर चाहिँ के भने समयभित्र चाहिँ त्यो काम चाहिँ सम्पन्न हुन नसकेर चाहिँ वर्षौंदेखि थला परेका त्यस्ता योजनाहरू पनि छन् होइन, नगरपालिकाको क्षेत्रमा होस् वा चाहिँ गाउँपालिकाको क्षेत्रमा होस् वा सङ्घीय सरकारले आफैले चाहिँ राखेका कार्यक्रमहरूमा पनि किन नहोस् होइन, अब यसलाई चिर्नको लागि चाहिँ त हामी छिटो गतिमा चाहिँ काम सम्पन्न गर्नुपर्दछ भन्ने कुराहरू पनि रहेका छन् नि त अहिले 100 कार्यसूचीभित्र भन्न खोजेको।
एकदमै यो 100 कार्यसूचीभित्र त तपाईँको यी कुरा यो पूर्वाधार विकासका कुराहरूमा तपाईँको हामीले काम गर्नका लागि म तपाईँलाई तपाईँको प्रश्न भन्नुपर्छ, हामीसँग जहिले पनि नयाँ आर्थिक वर्ष 1 गतेदेखि सुरु हुने, साउन र भदौको महिनामा जहिले पनि तपाईँको यो बर्सातको समय र त्यो समयमा तपाईँको कुनै पनि कामहरू अगाडि बढाउन सकिने अवस्था हुँदैन। त्यसपछि हाम्रो प्रचलनमा तपाईँको के छ त भने यो नेपालीहरूको असोज र कार्तिक जहिले पनि दशैँ र बडा दशैँ र तपाईँको यो दीपावलीको समय आउने, त्यसपछि तपाईँको मैले मेरो पालिकाको विषयमा म कुरा गर्दैछु, त्यसपछि मङ्सिरदेखि फागुनसम्ममा हामीले चाहेर पनि तपाईँको यो वातावरणीय हिसाबले जुन यो हिमाली पालिका हिमाली क्षेत्रमा अवस्थित भएको हुँदा तिला गुफा नगरपालिका त्यो बेला चिसोको कारणले तपाईँको पूर्वाधारका कामहरू गर्न सकिने अवस्था रहँदैन। जब फागुनदेखि हामी तपाईँको काम गर्न सुरुवात गर्ने हो र असाढको तपाईँको 20 हामीले सम्पन्न गर्ने हो, जस्तो त्यसका लागि तपाईँको सङ्घीय सरकारको कार्यक्रम त हामीसँग तपाईँको एकदमै कम हुन्छ, किनभने हामीसँग यो विकास ठेक्का लागेका कुराहरू अल्पत्र पर्ने कुराहरू हुँदैन, जुन हामीसँग एकदमै सानो साइजको बजेट हुन्छ, जस्तो सङ्घबाट प्राप्त भएको समपूरक अनुदानको तपाईँको योजनाहरू मलाई लाग्छ मेरो पालिकामा अहिलेसम्म अल्पत्र परेको अवस्था छैन, तर हामी त्यो 4 पिरियड फागुनदेखि असारसम्मको पिरियडलाई हामीले सदुपयोग गरी हामीले तपाईँको उपभोक्ता समिति र ठेक्का लागेका ठेकदारहरूलाई हामीले हाम्रो हिसाबले उहाँहरूलाई कन्भिन्स गरेर यो हाम्रो बजेट सङ्घबाट प्राप्त गर्न नै हामीलाई साह्रै समस्या हुन्छ, प्राप्त भएको बजेटलाई तपाईँले आनाकानी ढिलो नगरिदिनुहोस् है, यसलाई अल्पत्र नपारिदिनुहोस् है भन्ने हिसाबले हामी हरेक महिना तपाईँको तिला गुफा नगरपालिकाको एउटा अनुगमन समिति, जनगुनासो समिति र आएका समस्याहरूलाई हामीले तिरफार गरेर सम्बन्धित ठेकदार वा उपभोक्ता समितिलाई हामीले काउन्सिलिङ गरेर उहाँहरूको तपाईँको काउन्सिलिङबाट निस्केका कुराहरूलाई हामीले परिणाममा निकाल्ने प्रयत्न गरेका छौँ, तर हामीलाई यसको बाधक भनेको वातावरण चाहिँ भएको छ है,
मौसमले
हामीलाई तपाईँको च्यालेन्ज दिन्छ, तर त्यसका बावजुद पनि हामीले तपाईँको यसलाई तपाईँको सम्पन्न गर्ने र तपाईँको आवश्यकतालाई तपाईँको परिपूर्ति गर्ने प्रयत्न चाहिँ गरेका छौँ। सकौँ।
अब कालीकोट भन्दा बित्तिकै चाहिँ कृषिमा आधारित त्यहाँको चाहिँ जनजीवन रहन्छ। कृषि क्षेत्रमा चाहिँ नगरपालिकाले कृषकहरूको उन्नयनका लागि अर्थात् चाहिँ उत्पादन बढाउनका लागि केही नयाँ कार्यक्रमहरू पनि ल्याएको छ।
हामीले कृषिलाई पहिलो आधार बनाएको सिलागुफा नगरपालिकामा यो मलाई आवश्यक पर्ने प्रश्न सोधिएकोमा म तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु, किनभने यो प्रश्नले मेरा नगरपालिकाका कृषक दाजुभाइदेखि लिएर आम नेपाली जनताका बीचमा यो मेरो तर्फको जुन कुरा राख्ने अवसर दिनुभयो त्यसका लागि म विशेष गरी तपाईँलाई धन्यवाद दिन चाहन्छु। यसका लागि म निर्वाचित भइसकेपछि पहिलो कुरो कृषिको यो सिलागुफा नगरपालिका यो रैथाने बालीको उत्पादनका लागि हबको रूपमा चिनिन्छ।
हजुर,
स्याउको हिसाबले होस्, ओखरको हिसाबले होस्, सिमीको हिसाबले होस्, आलुको हिसाबले होस्, अन्य यावत छ तपाईँको महत्त्वपूर्ण फलफुल क्षेत्रका रूपमा यो हबको रूपमा तिलागुफा नगरपालिका चिनिन्छ। तर तपाईँको हामीले तपाईँको यसलाई केसम्म पनि गर्यौँ भने कृषकहरूलाई उत्पादनलाई बजारसम्म पुर्याउनका लागि सहकारी मार्फत र तपाईँको हामीले प्रदेश सरकारको कृषि मन्त्रालयसँग समन्वय गरेर सङ्घीय सरकारको कृषि मन्त्रालयसँग समन्वय गरेर म कहाँ भएको उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म तपाईँहरू बजारको व्यवस्था मिलाइदिनुहोस् है। बजारमा आयो भने मेरा कृषकहरूलाई तपाईँको कम्तीमा आफ्नो उत्पादित वस्तुलाई बजारमा बिक्री भयो भने कम्तीमा किसानहरूको तपाईँको यो राहत हुन्छ भन्ने खालले सङ्घीय कृषि मन्त्रालय प्रदेश कृषि मन्त्रालय हुँदाहुँदा तपाईँको विकास साधक सङ्घ संस्थाहरूसँग पनि यो कुराहरू राखियो।
हजुर,
तर तपाईँको म उदाहरणका लागि भन्छु, कुनै बेला तपाईँको तिलागुफाको आलु भनेर तपाईँको हामीले एउटा तपाईँको काठमाडौँको बिगमार्टतिर हामीले तपाईँको बिगमार्टमा लिएर 5 केजीको एउटा ब्याग बनाएर तिलागुफाको आलु भनेर जुन हामीसँग दुईटा सिजनमा आलु उत्पादन हुन्छ, असारे आलु र तपाईँको भदौको आलु, जुन तपाईँको काठमाडौँमा मान्छेले खाँदा तपाईँको साह्रै मन पराउनु भयो, जो यो लबाङथानको आलु यो काभ्रेको मुडेको आलु भन्दा पनि ओहो तिलागुफाको आलु धेरै राम्रो रहेछ भन्ने खालको प्रभाव पर्यो। तर यसको समस्या के आयो भन्नुहुन्छ भने जुन तिलागुफा नगरपालिकादेखि काठमाडौँ पुर्याउँदाखेरि जुन यो ट्रान्सपोर्टेसनका कुराहरू छ, जुन तपाईँको यो बाटो लामो छ, यसका लागि तपाईँको जुन ट्रान्सपोर्टेसन कस्ट छ, जुन तपाईँको शुल्क अत्याधिक हुने हुँदा तपाईँको यो आलुले त्यो स्याउले बजार लिन सकेन।
अनि यहाँलाई चाहिँ त विकल्प पनि छ नि त, जस्तो कि कालीकोट भन्दा बित्तिकै त यहाँको बजार क्षेत्र चाहिँ त सुर्खेत र नेपालगञ्ज हो, हामीले काठमाडौँ नै किन ताक्नु पर्यो त? सुर्खेत र नेपालगञ्जमा पनि हामीले आफूले उत्पादन गरेका चाहिँ ती कृषि उपजहरूलाई प्रवर्धन गर्न सकिन्छ नि बजारको रूपमा।
हो, हामीसँग तपाईँको सुर्खेत र नेपालगञ्ज पनि तपाईँको एउटा सहर छ।
हजुर,
तर यो सहरमा तपाईँको जुन यो अर्ग्यानिक जुन रासायनिक मलहरू प्रयोग नगरिएको, विषादी प्रयोग नगरिएको यावत कुराको जुन कोष तयार हुन्छ त्यो तरकारीको त्यो आलुको, तर इन्डियाको आलुले त तपाईँको सस्तो पाउँछ, त्योसँग इन्डियन आलुसँग तपाईँको हामीसँग भएको उत्पादित कृषि उपजहरूले तपाईँको बजारमा प्रतिस्पर्धा गर्न सकेन। यसका लागि तपाईँको हामीभन्दा माथिल्लो निकाय प्रदेश सरकार तपाईँको सङ्घीय सरकारलाई एउटा माध्यम के बनाउन खोज्यो भने जब तपाईँहरू अब अहिले अर्ग्यानिकका कुराहरू अर्ग्यानिक रासायनिक मल विषादी युक्त जुन कुराहरू हामीले उठाएका छौँ यसलाई हाम्रो चिजलाई कम्तीमा तपाईँको कृषि मन्त्रालयले भुवानीका लागि कम्तीमा तपाईँको यो किसान सहितको एम्बुलेन्स तपाईँहरू दिइदिनु पर्यो, यसमा हामी साझेदारी गर्न तयार छौँ हाम्रा कृषकहरूको चिजलाई बजारमा ल्याउनका लागि भन्ने कुरा राख्दा अब यो सङ्घीय सरकार र प्रदेश सरकारले बजेट छैन हामी यो कुरामा गर्न सक्दैनौँ भनेर उहाँहरू पन्छिनु भयो। पछि मैले तपाईँको पछि भगिनी सम्बन्धका माध्यमबाट ललितपुर महानगरपालिकासँग मैले तपाईँको मेरो नगरपालिकामा उत्पादन भएका वस्तुहरूलाई तपाईँहरूले यहाँ बिक्री गरिदिनुहोस्, किनभने तपाईँहरूको पनि तपाईँको एउटा प्रोजेक्ट ड्रिम प्रोजेक्ट छ ललितपुर महानगरपालिकाको रैथाने चिजहरू मात्रै तपाईँको ललितपुर महानगरपालिकामा आएका पाहुनाहरू र यहाँका जनताहरूलाई खुवाउने भन्ने छ,
अनि
यो मेरो उत्पादित वस्तुहरूले तपाईँहरूलाई सपोर्ट गर्न सक्छ भनेर तपाईँको हामीले ललितपुर महानगरपालिकासँग भगिनी सम्बन्धका माध्यमबाट पनि हाम्रा कृषि उपजहरूलाई प्रवर्धन गर्ने हाम्रा किसानहरूलाई तपाईँको निरुत्साहित नभएर उत्साहित हुनका लागि हामीले त्यो पनि प्रयास गर्न खोज्यौँ। तर भइदियो समस्या कस्तो भन्नुहुन्छ भने आज म कहाँ त तपाईँको सागहरू उत्पादन कृषकहरूले फालाफाल गर्छन् र त्यो साग आएर सुर्खेतमा मान्छेले त्यो साग खान्छन्, इन्डियाको साग खान्छन् किनभने सस्तो छ। र अर्को व्यवसाय पाहाडबाट मैले तपाईँको व्यापारीहरूलाई पनि तपाईँको लिएपछि जब तपाईँको हामी म यो दुःखद कुरा तपाईँलाई सुनाउँदैछु यो रेडियो नेपालको यो कार्यक्रम मार्फत, हामीले एउटा व्यापारीलाई हामीले अनुदान दिएर नगरपालिकाले ढुवानी अनुदान तिम्रो यो कृषकबाट उठाऊ र ढुवानीमा हामी 50% तपाईँहरूलाई ढुवानी अनुदान दिन्छौँ भनेर एउटा व्यापारीहरूका माध्यमबाट काठमाडौँमा आलु पठाइयो। मैले आलुको मात्रै कुरा गर्दैछु, यो स्याउ र सिमीतिर त म जान चाहँदै चाहन्न। पठाउँदाखेरि त तपाईँको जुन तपाईँको काठमाडौँको कुलेश्वरमा जुन तपाईँको यो तरकारी व्यवसायीहरूको जुन माफियाहरू हुनुहुन्छ उहाँहरूले त तपाईँको जब त्यो आलु बजारमा गएर अलिकति मान्छेले मन पराउन थालिसकेपछि एक त असाढको महिनामा हजुरको तपाईँको त्यो उच्च क्षेत्रबाट आएको चिसोबाट आएको तल तराई हुँदै जुन तपाईँको 42-43 डिग्रीको तापक्रममा कच्चा चिज आफैमा गलिहाल्छ। अर्को व्यापारीहरूले तपाईँको के गरे त भन्नुहुन्छ भने त्यो आलुलाई निरुत्साहित गर्नका लागि इन्डियन आलुलाई प्रमोट गर्नका लागि जुन तपाईँको त्यो व्यापारी क्षेत्रको जालो छ त्यो जालोले तपाईँको 4-5 पाँच दिन चतुर्थी हो के नगरिदिन्छ भने यो अनलोडको माध्यमहरू नबनाइदिने गरेर जब एउटा व्यापारीले धन्नधन्न चतुर्थी 32 लाख रुपियाँ हामीले अनुदान दिँदा पनि 32 लाख रुपियाँ घाटा खाएपछि त्यसपछि व्यापारीहरू पनि चतुर्थी निरुत्साहित भए भने अब यो यसका लागि त्यसपछि मैले चतुर्थीको यो सङ्घीय सरकारका धेरै एक्सपोर्टहरूसँग विज्ञहरूसँग मैले के कम्तीमा हानि कहाँ भएका चिजहरूलाई बजारसम्म पुर्याउनका लागि चतुर्थीको तपाईँहरूले यो कि त अनुदान माध्यम राखिदिनुहोस् होइन भने अनुदान मात्रै राखेर पनि काम छैन किनभने तपाईँको कच्चा चिजहरू ढुवानी गर्नका लागि त हाम्रो चतुर्थी ठुलो ट्रकहरूमा जस्तो 10 टन 15 टन 18 टनको ट्रकहरूमा ल्याएर त काम छैन यसका लागि यो चिस्याम सहितको यो एम्बुलेन्स हुन्छ एउटा तपाईँको कृषि उपजहरू बोक्ने यस्ता खालका स्थानीय तहहरूलाई तपाईँको माग गरेर तपाईँहरू तपाईँ यो यसको व्यवस्था गरिदिनुहोस् न भनेर हामीले धेरै खालले कुरा गऱ्यौँ र त्यो पनि पाउन सकिएन र आज त तपाईँको जुन कृषि उपजका कुराहरू प्रबन्धनका कुराहरू छन् अहिले हामीले तपाईँ पछिल्लो चरणमा हाम्रा किसानहरूले उत्पादन गरेका कुराहरू एउटा मात्रै माध्यम गन्तव्य राहारा यो तिला गुफा नगरपालिका राहारा जाँदाखेरिको तपाईँको देश विदेशका मान्छेहरू जुन तपाईँको त्यही गन्तव्य त्यही बाटो भयो त्यो बाटो प्रयोग गर्ने भएको नाताले हामीले तपाईँको विभिन्न साना साना बजारहरूमा एउटा कोसेली घरहरू बना निर्माण गरेर कोसेली किसानहरूलाई त्यो कोसेली घर मार्फत तपाईँको कम्तीमा 50% खपत गर्ने प्रक्रिया अगाडि बढाएर कार्यान्वयनको पार्टमा छौँ
भनेपछि गर्दै हुनुहुन्छ यसको मतलब
उत्पादित वस्तुहरूलाई अब तपाईँको हामीले के गरेर आफ्नै ठाउँमा ती कोसेली घरहरू तपाईँको सङ्कलन केन्द्रहरू 11 वार्डमा 11 कोसेली सङ्कलन केन्द्र स्थापना गरेर त्यो सङ्कलन केन्द्र मार्फत तपाईँको हामीले 4 कोसेली घरहरू बनाएर अहिले हाम्रो तपाईँको एउटा प्रमुख हाम्रा कृषि उपजहरूलाई तपाईँको बिक्री वितरणका लागि र हाम्रा किसानहरूलाई उत्साहित बनाउनका लागि एउटा गन्तव्यमा हामीसँग मान्छे राराको गन्तव्यमा मान्छेहरू पर्याप्त मात्रामा जाने भएको हुँदा अघिल्लो आर्थिक वर्षबाट अलिकति हामी उत्साहित पनि छौँ यो कुरामा अझै हामी थप यो आगामी वर्षको बजेटमा पनि हामी तपाईँको कार्यान्वयन थप कार्यान्वयन र तपाईँको केही आएका सुझावहरूलाई सङ्कलन गरेर अगाडि बढ्ने जमर्को गरेका छौँ
हजुर कालीकोट जिल्लामा 9 स्थानीय पालिका छन् यसमध्ये 3 नगरपालिका राजकोट नगरपालिका खाडाचक्र नगरपालिका र अहिले हामीले बोल्दै गरेको विषय तपाईँ आफैले नेतृत्व गर्दै गर्नुभएको यो तिलागुफा नगरपालिका होइन अरू बाँकी चाहिँ 6 चाहिँ गाउँपालिका रहेका छन् खाडाचक्रबाट 70 किलोमिटरको दूरीमा रहेको छ यहाँको नगरपालिका नगरपालिकासम्म चाहिँ त्यस्ता कृषि उपजहरूलाई ल्याएर त्यहाँबाट चाहिँ फेरि अर्को ठाउँमा स्थानान्तरण गर्नका लागि नगरपालिकासँग स्रोत व्यवस्थापन गर्नुपर्दाखेरि के स्रोत व्यवस्थापन गर्न सकिने अवस्था छ तत्कालका लागि
तिलागुफा नगरपालिकाले स्रोत परिचालन गर्दा हामीले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने त्यही समानीकरण अनुदान बाहेक तपाईँको हामीले अरू कुनै पनि स्रोत परिचालन गर्न सक्ने अवस्थामा हामी छैनौँ किनभने हाम्रो छ तपाईँको हामीले प्राप्त गर्ने अनुदान भनेको समानीकरण अनुदान समपूरक अनुदान सशक्त अनुदान होइन विशेष अनुदान र आन्तरिक आमदानी आन्तरिक आमदानी यसमा स्रोत परिचालन गर्दा हामीले आन्तरिक आमदानीलाई तपाईँको बढावा दिएर गर्नु पर्थ्यो तिलागुफा नगरपालिकाको आन्तरिक आमदानीका लागि तपाईँको स्रोत छैन यो भन्दै जाँदा तपाईँको किन छैन भन्ने पनि प्रश्न उठ्न सक्छ तर जानेर नीति नियम र ऐन कानुन प्रदेश सरकारले बनाएर स्थानीय तहलाई मजबुती ढङ्गले तपाईँको स्थानीय आफ्नो आन्तरिक आमदानी बढाउने कुरामा प्रदेश सरकार लागि परेको छैन हामीले बेला बेलामा बारम्बार एउटा मात्रै कुरा उठाउँदै आएको के हो भन्नुहुन्छ भने तपाईँहरूको समानीकरण र यो प्राप्त हुने 4 अनुदानलाई छोडिदिनुहोस् स्थानीय तह मजबुती बनाउनका लागि आन्तरिक आमदानी नै प्रमुख स्रोत बनाउनु पर्छ यसका लागि प्रदेश सरकारले कम्तीमा ऐन कानुन बनाइदिएर जस्तो म कहाँ छ त भन्नुपर्दा जस्तो नदीजन्य पदार्थहरू छैन म कहाँ अब स्थानीय तहको पहिलो आन्तरिक आमदानी भनेको के हुन्छ नदीजन्ने दोस्रो छ तपाईँको भूमि अब हामी कहाँ त सहरी त सहरी विकास त छैन हामी कहाँ भएको भनेको तपाईँको प्रदेश सरकार माताहतमा रहेको तपाईँको सामुदायिक वन राष्ट्रिय वन जस्तो मेरो नगरपालिकामा मैले यसको अध्ययन गर्दै जाँदा कम्तीमा हामी 50 वर्ष सडेको काठहरू जुन छ तपाईँको जङ्गलसम्म छ पर्याप्त मात्रामा त्यो जङ्गलमा सडेको काठलाई मात्रै प्रदेश सरकारले एउटा कानुन बनाएर स्थानीय सरकारलाई तपाईँको सडा पडा काठलाई मात्रै हस्तान्तरण गरिदिने हो भने हामीले आन्तरिक आमदानी बढाउन सक्यौँ र अर्को तपाईँको हामीसँग तपाईँ के हो भने मेरो नगरपालिकाको हकमा अरू आन्तरिक आमदानीको त स्रोत नै छैन खालि तपाईँको सिफारिस दस्तुर बापत हो त्यही भूमि कर हो भूमि कर पनि तपाईँको कस्तो अवस्थामा छ भने मेरो नगरपालिकामा 3400 घरधुरी छ जसमध्येमा 2000 घरधुरी हजुरको माइग्रेसन छ भनेको बसाइसराईमा छ बाँकेमा छ कैलालीमा छ बर्दियामा छ सुर्खेतमा छ भने म कहाँ जुन 1400 घर परिवारहरू जहिले पनि स्थायी रूपमा 12 बस्छन् तर उहाँहरूलाई अहिले पनि जनचेतना के छैन भन्नुहुन्छ भने हामीले यो भूमि कर वार्षिक रूपमा तपाईँको तिर्नुपर्ने यो भूमि कर पनि तिर्नुपर्छ भन्ने उहाँहरूको अहिले पनि बुझाइ छैन भने हामी चाहिँ जस्तो मैले सम्हाल्दै आउँदाखेरि तिलागुफा नगरपालिकाको आन्तरिक आमदानी 2079 साल असार मसान्तमा तपाईँको 3,40,000 थियो तर तपाईँको यसलाई होइन है हामीले आन्तरिक आमदानीका स्रोतहरूको पहिचान गरेर तपाईँको हामीले अगाडि बढ्नुपर्छ भनेपछि अहिले हामी तपाईँको 50 लाख रुपियाँ आन्तरिक आमदानीलाई प्रक्षेपण गरेका छौँ जसमध्येमा हामी तपाईँको आजका मितिमा ठ्याक्कै अहिले मैले तपाईँलाई भन्नै पर्ने समयसम्ममा हामी 35 लाख रुपियाँ तपाईँको के गरेका छौँ त आन्तरिक आमदानीको उत्पादन गर्न सफल भएका छौँ विभिन्न ढङ्गले व्यवसाय करका माध्यमबाट तपाईँको भएका स्रोत साधनहरूलाई परिचालनका माध्यमबाट हामी तपाईँको आजको अवस्थामा यो अवस्थामा छौँ। त्यो आन्तरिक आम्दानीलाई हामी कृषकसँग जोडेर तपाईँको हामी कृषि क्षेत्रका केही कुराहरूमा जस्तो मैले अघि भने सङ्कलन केन्द्र बनाउन हामीले तपाईँको त्यो स्रोत परिचालन गरेका छौँ। जस्तो आटोसँग जति उत्पादन भएको छ त्यसलाई नै प्रयोग गरेका छौँ। जस्तो त्यसलाई ढुवानी गरेर अन्यत्र स्पजहरूलाई स्थानान्तरण गर्नका लागि हामीसँग तपाईँको यो समानीकरण आमदान बाहेक अरू कुनै पनि तपाईँको हामीले स्रोत गर्न सक्ने अवस्थामा छैनौँ र भएको आन्तरिक आमदानी पनि हामी त्यो क्षेत्रमा खर्च गर्नका लागि हामीले योजना बनाउँछौँ र बनाएका पनि छौँ।
हजुर, अनि पूर्वाधारको क्षेत्रमा जस्तो सडक निर्माणमा चाहिँ एउटा वडाबाट अर्को वडासम्म कच्ची सडक वा पक्की सडकको विकास कसरी गर्नुभएको छ?
मेरो 11 वडामा तपाईँको 79 सालसम्ममा सहज रूपमा वडा कार्यालयसम्म पुग्ने सडक मार्ग जम्मा एउटा वडामा थियो, बाँकी 10 वडामा थिएन। त्यो 10 वडामा तपाईँको हामीले अहिले विभिन्न विकास साझेदारी संघ संस्थाहरूसँग समन्वय गरेर साझेदारीका माध्यमबाट हामीले आजका मितिसम्ममा 8 वडामा सहज रूपमा तपाईँको स्तर वृद्धि गर्ने सडक स्तर वृद्धि र सडक निर्माणका कुराहरू तपाईँको यही हाम्रो तपाईँको समानीकरण अनुदान र विकास साझेदारी संघ संस्थाहरूसँग समन्वय गरेर हामी तपाईँको अगाडि बढेका छौँ।
पर्यटनको आधारलाई पहिलाउँदाखेरि यहाँको यो तिला गुफा नगरपालिकामा कतिको ऐतिहासिक चिनारी बोकेका पर्यटकीय स्थलहरू छन् र तिनको सम्वर्धनका लागि नगरपालिकाले कसरी काम गरेको छ?
पर्यटकीय हिसाबले कुरा गर्नुपर्दा एकदमै यो तपाईँको स्टुडियोलाई म धन्यवाद दिन चाहन्छु। मैले धेरै कुराहरू हाम्रा तपाईँको पर्यटकीय स्थलहरूको पहिचान मात्रै होइन समर्थन गर्नुपर्छ भने विभिन्न माध्यममा सङ्घ सरकारको मातहतमा रहेको पर्यटन मन्त्रालय र प्रदेश सरकारको वन वातावरण तथा पर्यटन मन्त्रालयसँग धेरै समन्वय गरियो। यस्ता संरचनाहरू मसँग तपाईँको पर्याप्त मात्रामा छन्। जस्तो पर्यटकीय हिसाबले प्रसिद्ध तिला गुफा गुफाकै नामबाट तिला गुफा नगरपालिका रहन गएको छ।
हजुर,
त्यसपछि अर्को हामीसँग पुग मालिका पाटन भन्ने छ र पुग मालिका मन्दिर छ जुन चाहिँ तपाईँको गत वर्ष मात्रै यो खास मैले नभन्न पर्ने हो भनिहाल्नुपर्छ यो भन्नेको बोलेको पिठो बिक्छ भने जस्तो कहिलेकै यो रेडियो नेपालको यो अन्तर्वार्ता कार्यक्रम मार्फत यो सङ्घीय सरकारको पनि ध्यान आकर्षण होस् भनेर जस्तो बढी मालिकाको मन्दिर गत वर्ष मात्रै तपाईँहरू हामी सबैले देख्यौँ। पर्यटन मन्त्री पत्री प्रसाद पाण्डे भएको बेला उहाँले तपाईँको त्यहाँ मन्दिर बनाउनु भयो तर मैले उहाँलाई नै भनेको थिएँ पर्यटन मन्त्रीज्यू पुल्लो डाँडामा बाजु को डाँडामा र कालीकोटको डाँडामा अवस्थित तपाईँ बढी मालिका मन्दिर बनाउँदै हुनुहुन्छ भने त्यही प्रकृतिको धार्मिक महत्व बोकेको शक्तिपीठका रूपमा रहेको नेपालका अधिकांश तपाईँको सबैभन्दा अग्लो डाँडामा अवस्थित भगवतीको मन्दिर पुग मालिका भगवती मन्दिर मेरो नगरपालिकामा छ। यसका लागि हामीले तपाईँको जुन पर्यटनको हिसाबले हामीले महत्व बोकेका छौँ र यो आफैमा महत्व बोकेको ठाउँ हो यसका लागि कम्ती मन्दिरको लागि पैसा पठाइदिनुहोस् न। तलबाटको हामी तपाईँको यो पर्यटकीय मार्ग स्थानीय तहले आफै बनाउन सुरु गरेको छ भन्दा उहाँले पनि सुन्नु होइन यो कुरा फेरि तपाईँ व्यक्ति विशेष बोल्दा त्यति नै राम्रो होला। अर्को संरचना भनेको तपाईँको रुरुपञ्चु फुलबारी पाटन भन्ने छ जहाँ छ तपाईँको 167 प्रकारका जडीबुटी र तपाईँको त्यहाँ पनि तपाईँको 3900 मिटरको हाइटमा तपाईँको एउटा शक्तिपीठ छ। यो शक्तिपीठलाई पनि समर्थन सम्वर्धन र तपाईँको पर्यटनका हिसाबले पनि एकदमै तपाईँको महत्व बोकेको ठाउँलाई यसका लागि पनि हामीसँग तपाईँको यो सबै कुरा गर्नका लागि के चाहिँ रहेछ भन्नुहुन्छ भने सबैभन्दा मसँग आफ्नो आन्तरिक आमदानी भएको भए यी कुराहरूलाई बाहिर ल्याउन सकिन्थ्यो। हामी ताक्नु पर्ने प्रदेश सरकार र सङ्घीय सरकारको मुख ताक्न पर्ने प्रदेश सरकार र सङ्घीय सरकारको मुख ताक्दा उहाँहरूले बजेट नदिने भन्नाले धेरै सम्भावनाहरू पुराना संरचना र सम्भावना पर्यटनका हिसाबले गन्तव्य सबै बोकेका महत्वपूर्ण संरचनाहरू हामीसँग छ। यसलाई हामीले कला कौशलका हिसाबले पनि तपाईँको प्रवर्धन गर्दै अहिले हामीले तपाईँको अब यो आर्थिक वर्षमा हामी एउटा ब्रोसेट तयार गर्दैछौँ ताकि राहा जाने मान्छे मात्रै तपाईँको अहिले 10,000 मान्छे जान्छ त्यो बाटोमा भएर नगरपालिकाको एउटा डेस्क बनाएर यो आर्थिक वर्षबाट हामी यो पर्यटनका हिसाबले हाम्रा जुन महत्व बोकेका संरचनाहरूलाई झल्काउनका लागि चिनाउनका लागि राहा जाने मान्छेलाई मात्रै एउटा डेस्कका मार्फत हामीले ब्रोसेट हातमा पार्न सफल भयौँ भने ती गन्तव्यहरूमा पनि तपाईँको हाम्रा मान्छेहरू ल्याउन सक्नुपर्छ भन्ने अवधारणा तिला गुफा नगरपालिकाले लिएको छ। यसैलाई सम्वर्धन र संरक्षण गर्दै पर्यटनका हिसाबले
हजुर अब हामी कुराकानीको अन्त्यमा पनि आएका छौँ। युवा लक्षित रोजगारमुखी कार्यक्रमको पनि महत्व रहन्छ होइन, यहाँले नगरपालिकामा नेतृत्व गर्नुभएको छ तर हामीसँग बजेट छैन, बजेट भएदेखि हामी धेरै कार्यक्रमको बिचमा रहेर काम गर्न सकिन्थ्यो होइन, नागरिकको बिचमा रहेर नागरिकको अपेक्षा अनुसार काम गर्न सकिन्थ्यो भन्ने कुरा रह्यो यहाँको जिस्टमा होइन, संक्षेपमा बुझ्नुपर्दा यो देखियो आन्तरिक बजेट नहुँदासम्म हामी अगाडि बढ्न सकिन्न भने तैपनि भएको बजेटबाट चाहिँ युवा रोजगारमुखी कार्यक्रम भन्दा बित्तिकै त हामीले सिधै चाहिँ रोजगार भन्दा बित्तिकै जागिर वा नोकरी दिने भन्ने कुरो त भएन, कुनै पनि उत्पादनको प्रवर्धनमा बढाउनुलाई पनि रोजगारमा समाहित गर्नु हो होइन, त्यस्तो कार्यक्रम केही छ युवामुखी कार्यक्रम?
युवामुखी कार्यक्रम हामीले सञ्चालन गर्न जमर्को गरेको मिसन रोजगारी भनेर हामीले हाम्रो स्थानीय सरकार जिल्लाको तिलागुफा नगरपालिकाले एउटा नीति तथा कार्यक्रम मार्फतै बजेट व्यवस्थापन गरेका छ। तर युवाहरूलाई जोड्नका लागि अहिले कस्तो युवाहरू देखियो भन्नुहुन्छ भने अब नगरपालिकाले त सुरुवात गर्ने हो नि त, सुरुवात अभिभावक ग्रहण गरिदिने हो। तर युवाहरूलाई अघि हजुरले भने जस्तो तपाईँको त्यो जागिरीको रूपमा दिएपछि उहाँहरू तपाईँको त्यहाँ टिक्ने, नत्र तपाईँको टिक्ने र बिग्ने जनशक्ति हाम्रो तपाईँको त्यहाँ स्थायी रूपमा नबसिदिने र त्यहाँ रहेकाहरूलाई हामीले अहिले जस्तो विभिन्न माध्यमबाट जस्तो हामी तपाईँको राडीपाकीको तपाईँको हबका रूपमा हामीले विकास गरेका छौँ, यो तालिम केन्द्र नै स्थापना गरेर हामीले त्यो केन्द्र मार्फतै हामीले तपाईँको तालिम दिन्छौँ राडीपाकी बुनाइमा। त्यसपछि हामीले डोको र नाङ्गो जुन तपाईँको डालो यस्ता यो निगालोको पनि हामीसँग धेरै मात्रामा भएको नाताले तपाईँको त्यो सम्बन्धी पनि हामीले तपाईँको युवाहरूलाई लक्षित गरेर तपाईँको त्यो ट्रेनिङहरू तालिमहरू सञ्चालन गरेका छौँ र त्यहाँबाट उत्पादित भएको चिजहरूलाई अघि मैले भने जस्तो तपाईँको अब हामी सुर्खेतको बजारलाई ताक्ने होइन, नेपालको बजारलाई ताक्दा हाम्रो हामीलाई केही कठिनाई भएपछि हामी तपाईँको त्यही स्थानीय बजारबाटै तपाईँको स्थानीय बजारका तपाईँको हामीले बिक्री केन्द्रहरू तिनवटा खोलेका छौँ, त्यो तिनवटा बिक्री केन्द्र मार्फत तपाईँको बिक्री गर्नुपर्छ। र अर्को हामीले तपाईँको महिला दिदीबहिनीहरूलाई हामीले ढाका उत्पादनमा तालिम दिएर अचार उत्पादनमा तपाईँको तालिम दिएर हामीले तपाईँको ती चिजहरू उत्पादन कम्तीमा युवाहरूका कुराहरूलाई जोड्ने जमर्को गरेर हामीले अगाडि बढेका छौँ, जसमा तपाईँको यो वर्ष पनि हामी 12 लाख पैसा हामीले सङ्घीय सरकारबाट प्राप्त 4 लाख रुपियाँ सशस्त्र अनुदान र तिलागुफा नगरपालिकाको 8 लाख रुपियाँ त्यसमा तपाईँको साझेदारी गरेर तिनवटा ठाउँमा हामीले तपाईँको राडीपाकी बुनाइ र तपाईँको सिलाई कटाई त्यसपछि अचार जुन हाम्रो तपाईँको रैथाने चिजहरू त्यहाँको उत्पादन भएको छ त्यो रैथानेमा जस्तो मुलाहरू अनि हाम्रो अझ भन्छ लोकल भाषामा हजुरको चुतो त्यसपछि रुगा साग एकदमै युनिक नाम छ क्या हजुरको नामको के अरे सागको नाम नै रुगा साग बनायो, रुगा खोकी लगायो भने सन्चो हुने साग त्यसको अचारहरू बनाएर तपाईँको महिला दिदी बहिनीहरूले अहिले मलाई लाग्छ एकदमै उत्साह चाहिँ छ। तर यसमा पनि तपाईँको पर्याप्त मात्रामा बजेट नहुँदा सबै कुरा बजेटमा आउन थाल्यो कि यहाँ हजुरको तिलागुफा नगरपालिकाको 1 अर्ब पैसा भएको भए अहिलेसम्म रिजल्ट धेरै देखिन्थ्यो, तर बजेट हुन्छ लाखमा हुन्छ, लाखको कुराले तपाईँको यो आउटपुट एकदमै कम आउने। तर तपाईँको के भने सुरुवाती चरणमा तपाईँको अहिले हामीले तपाईँको 200 युवाहरूलाई जुन विदेशबाट फर्केका युवाहरू होइन युवा युवतीहरू उहाँहरूलाई जोडेर तपाईँको हामीले कम्तीमा यी कुराहरू अगाडि बढाउने कोसिस गरेर उहाँहरूलाई तपाईँको फेरि दीर्घकालीन रूपमा उहाँहरूको व्यवसाय नै अब तपाईँको यो आर्थिक वर्षमा जति युवाहरूले ट्रेनिङ लिनुभएको छ तालिम लिनुभएको छ उहाँले उत्पादन सुरु गर्नुभएको छ उत्पादनलाई तपाईँको नगरपालिकाले एउटा कार्यविधि मापदण्ड तयार गरेर उहाँहरूको माग बमोजिम प्रस्तावना माग्ने र तपाईँको उहाँहरूलाई तपाईँको केही सपोर्ट गर्नुपर्छ, उहाँले व्यवसायी बनाउनुपर्छ, अब खालि तालिम मात्रै दिएर हुँदैन भनेर व्यवसायी रूपमा नै अगाडि बढाउने गरी हामी यो युवाहरूका क्षेत्रमा पनि लागेका छौँ।
हजुर, अब हामी कुराकानीको अन्त्यमा पनि आएका छौँ र जाँदा जाँदै नागरिकको सहभागिता वा नेतृत्वको इच्छा शक्तिबाट हामीले खोजेको सुशासन र समृद्धि कस्तो हुनु पर्ला, कसरी प्राप्त गर्न सकिएला, तपाईँको अनुभवले के भन्छ त अन्त्यमा भनिदिनुहोस् त।
यो नागरिक र नेतृत्व दुईटा कुराहरू एक सिक्काका दुई पाटा हुन्, नागरिकको इच्छा शक्तिलाई तपाईँको नेतृत्वले त्यो इच्छा शक्तिलाई तपाईँको योजनाबद्ध तरिकाले तपाईँको सम्पन्न गर्न सक्नु पर्थ्यो, हामीलाई तपाईँको हामी जमर्को गरेका छौँ र तपाईँको यसलाई सम्बोधन गर्ने प्रयत्नमा छौँ र यो सबै कुराहरू सम्बोधन गर्नका लागि नागरिकको उत्साह पनि चाहिन्छ, नेतृत्वको इच्छा शक्ति पनि चाहिन्छ। नागरिकको जनसहभागिता नभई नागरिकले तपाईँको अपनत्व नगरी स्थानीय सरकार नजिकको चुलोको सरकार यो सरकार मार्फत तपाईँको हामीले हाम्रो जनसहभागिता बढाउनु पर्छ भन्ने जब नागरिकको स्तरमा पनि तपाईँको यो एउटा स्तर वृद्धि हुन उहाँहरूको पनि तपाईँको इच्छा शक्ति हुन उहाँहरूको पनि तपाईँको सरकारप्रतिको तपाईँको विश्वास खडा गर्न उहाँहरूलाई पनि जरुरी छ र तपाईँको नेतृत्वले पनि तपाईँको जनसहभागिताबाट हुँदै उठ्दै आएका कुराहरू जनसहभागिता इच्छालाई क्रमशः आफूसँग भएको सो साधनलाई परिचालन गरी दीर्घकालीन रूपमा हामीले तपाईँको अगाडि बढ्नुपर्छ भन्ने नेतृत्वको पनि तपाईँको इच्छा हुनुपर्छ, नागरिकको सहभागिता हुनुपर्छ। यी दुईटाको यो सर्कल नमिलेसम्म तपाईँ के हो भने हामी खालि यो खोक्रा नारा मात्रै दिन सक्छौँ। र 4 वर्षको मेरो अनुभवले के भन्छ भन्नुहुन्छ भने समय अवधिभित्र मेरो नगरपालिकामा 100 जना मान्छेहरू नै त्यो नगरपालिकामा 365 दिन बसिदिने भएको भए हामी तपाईँको एउटा गन्तव्यमा पुग्न सक्थ्यौँ, हामी सबैले नेतृत्व र जनताले अथवा नागरिकले यसलाई तपाईँको केन्द्रबिन्दु बनाएर होइन हामी हाम्रो विकासमा हाम्रो सहभागिता हुनुपर्छ, हाम्रो सहभागिता बिना बाहिरबाट तपाईँको हामीले टेलिफोन र विभिन्न सञ्चार माध्यम र विभिन्न सामाजिक सञ्जालका माध्यमबाट हामीले सरकारलाई आक्रोश पुग्नु हुँदैन, हाम्रो सहभागिता प्रत्यक्ष तपाईँ त्यही फिल्डमा हुनुपर्छ, त्यो फिल्डमा हाम्रो सहभागितामा नेतृत्वले काम गरेन भने नेतृत्वलाई दोष दिनुपर्छ भन्ने खालको जब हामीले यो जनचेतना जनस्तरमा तपाईँको यो हामीले यो कुरा बुझाउन सक्दैनौँ र हाम्रो जनताले बुझ्न सक्दैनन् त्यो बेलासम्म यी विभिन्न खालका कठिनाइहरू आउँछन् भन्ने मेरो 4 वर्षको अनुभव छ।
हजुर, हाम्रो कुराकानीमा जोडिनु भयो होइन, कालीकोटमा अवस्थित तिलागुफा नगरपालिकाको समग्र विकास प्रणाली हामी कसरी अगाडि बढाएका छौँ र हामी के कुराहरूबाट चाहिँ विकासमा फड्को मारेका छौँ र के कुराहरू विकास गर्नका लागि पनि हामीलाई चाहिँ भूगोलको अध्ययनबाट अर्थात् आधारबाट हामीलाई बाधक छ त यो विषयमा हामी रहेर कुराकानी गऱ्यौँ। यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
ल, तपाईँलाई पनि धन्यवाद। यो मेरो तिला गुफा नगरपालिकाको समग्र चार वर्षसम्म गरेर भएका कुराहरू रेडियो नेपाल मार्फत, यो कार्यक्रम मार्फत सम्पूर्ण तपाईँको नेपाली, नेपालमा बसोबास गर्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू, आमा बुवा र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ आमा तथा बुवाहरूमा यो आवाज तिला गुफा नगरपालिकाले सुरुवात गरेको जमर्को र प्रयत्न गरेका कुराहरू सुनाउने मौका दिनुभयो, यसका लागि रेडियो नेपाल परिवारलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद।
तिला गुफा नगरपालिकाले सुशासन तथा समृद्धिको कार्यमा जसरी काम गरेको छ त्यो स्थानीयवासीका लागि निकै उपलब्धि तथा सराहनीय कार्य हो। तर यति कार्यले मात्र स्थानीय समृद्धि पूरा हुँदैन, अझ थप विकास तथा सरकारी सेवा प्रवाहलाई छिटो र द्रुत गर्न सक्ने गरी स्थानीय सरकारले स्थानीयको विकासमा अग्रसरता देखाउन सक्ने गरी कृषि तथा पर्यटन र सामुदायिक विद्यालयको सुधारमा थप विकास गर्न सके स्थानीयवासीको रोजगार तथा कृषिमा भएको निर्भरता मात्र नभई त्यसबाट व्यावसायिक लाभ लिन सक्ने कुरामा कसैको द्विमत नहोला। कालीकोट स्थित तिला गुफा नगरपालिकाको स्थानीय आय र आमदानी कृषिमा निर्भर छ। आलु, सिमी, साग तथा स्याउको उत्पादनलाई बजारसम्म पुर्याउने प्रयास पालिका सरकारले गर्न सके पक्कै पनि तिला गुफा नगरवासीको जीवनमा नयाँ आयाम थपिने कुरामा विश्वास गर्न सकिन्छ। आजको कार्यक्रममा हामीले कालीकोट स्थित तिला गुफा नगरपालिकाको विकास, सुशासन र समृद्धिको पक्ष बारे तिला गुफा नगरपालिकाका नगर प्रमुख शंकर प्रसाद उपाध्यायसँग कुरा गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रम यति नै। अर्को को बिहिबार बिहान 8:15 बजे आउँदा अर्को समृद्धिको पक्षमा कुराकानी लिएर आउने नै छौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्यसँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौ। हवस्त, नमस्ते।